ये बयान आपकी खिदमत में www.muftiahmedkhanpuri.com की तरफ से पेश किया जा रहा है।
अल्हम्दुलिल्लाह नहमदुहु व नस्तईनुहु व नस्तगफिरुहु व नुमिनु बिही व नतवक्कलु अलैहि ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا مولانا محمدا عبده ورسوله أرسله إلى كافة الناس بشيرا ونذيرا وداعيا إلى الله بإذنه ومنيرا صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم وإذ ابتلى إبراهيم ربه بكلمات فأتمهن وقال تعالى فصل لربك وانحر وانزل من أرقم رضي الله تعالى عنه قال قالت الصحابة رضي الله تعالى عنهم ما هذه الأغاني يا رسول الله قال سنة أبيكم إبراهيم قالوا فما لنا فيها قال بكل شعرة حسنة قالوا فالصوف يا رسول الله قال بكل شعرة من الصوف حسنة أو كما قال عليه الصلاة والسلام یہ عید الاضحیٰ دراصل سیدنا حضرت ابراہیم علی نبینا و علی الصلاۃ والسلام کی یادگار ہے۔ اللہ تبارک و تعالی نے سیدنا حضرت ابراہیم علی نبینا و علی الصلاۃ والسلام کو بہت بڑے بڑے امتحانات کے ذریعے سے آزمایا۔ آپ کی پیدائش ہی ایک ایسے ماحول میں ہوئی جہاں سب لوگ بتوں کی پوجا کرتے تھے۔ خود آپ کے والد جن کے گھر میں آپ پیدا ہوئے وہ اتنا ہی نہیں کہ بتوں کی پوجا کرتے تھے بلکہ وہ باقاعدہ بت بنایا کرتے۔ سب سے پہلے حضرت ابراہیم علیہ نبینا و علیہ الصلاۃ والسلام نے اپنے باپ سے کلمہ حق کا اظہار کیا کہ ابا جان یہ آپ کس کی پوجا کرتے ہیں؟ जो कोई फायदा आपको नहीं पहुंचा सकता, ना कोई बात सुनता है ना कोई बात बोल सकता है। अब्बा ने जवाब तो नहीं, उसका इस दलील का तो कोई जवाब नहीं दे पाए वो, लेकिन उन्होंने बेटे को धमकी दे दी कि मैं तुम्हें संसार करूंगा। बहरहाल मौका ब मौका अपने बाप को नसीहत करते रहे, हक की तलकीन करते रहे, अपनी कौम के सामने भी हक का इजहार बड़े बेबाकाना अंदाज में किया, उनके साथ भी बाकायदा मुनाजरा किया, उनको भी बतलाया कि ये बुद्ध जिनके आप लोग पूजा करते हैं वो खुद अपनी जात का कोई अपने जात पर आने वाले किसी नुकसान को दूर नहीं कर सकते, भला आपको क्या फायदा पहुंचाएंगे। उनको भी बाकायदा दलीलों से समझाया, लेकिन उनके पास एक ही जवाब था कि हमने अपने बाप दादों को इसी पर पाया। हालांकि ये तो कोई दलील नहीं, हजरत इब्राहिम अल्लाह नबीना वाली सलातो सलाम ने महसूस किया कि उनको किसी तंबीह की जरूरत है, चुनांचे यानी एक ऐसा अंदाज उनके लिए इख्तियार किया जाना चाहिए जिससे उनको अपनी बुतों की बेबसी वाज़ह तौर पर सामने आ जाए। चुनांचे एक मौके पर जो उनके यहाँ तकरीब थी और गया एक ईद का दिन था, लोग उसके लिए खुशी को मनाने के वास्ते आबादी से बाहर सब जाते थे। इनको भी कहा, हजरत इब्राहिम अला नबियाना वाली सलात व सलाम ने माजरत कर दी, नहीं गए। सब लोग जब चले गए तो आप बुतखाने में दाखिल हुए और गुलाड़ा लेकर के तमाम बुतों के हाथ पांव तोड़ दिए, और सबसे बड़ा बुत जो था उसके कंधे पर वो कुल्हाड़ा लटका दिया। सब लोग शाम को जब आए अपना अपनी तकरीब से फारिग होकर के बुतखाने, और उन्होंने बाकायदा जाने से पहले वहां खाने पीने की चीजें भी बुतों के सामने रखी थी, हजरत इब्राहिम अल्लाह नबीना वाली सलात व सलाम ने अव्वलन तो बुतों से कहा इसको खाते क्यों नहीं हो, वो भला क्या जवाब देते। और फिर उन्होंने वो अपना काम किया। बाद में शाम को जब वो लोग आए और बुत खाने में गए, देखा ओहो वो तो एकदम घबरा गए कि किसने ये हरकत की हमारे बुतों के साथ। किसी ने कहा कि एक नौजवान है इब्राहिम नामी और वो इन बुतों का तज़किरा करता है, और उसने एक मौके पर जो है मुबहम अल्फाज में धमकी भी दी थी कि मैं उनका उनकी कोई तदबीर करूँगा। चुनांचे हजरत इब्राहिम अला नबियाना वाली सलातो व सलाम को बुलाया, उनसे सवालात किया। उन्होंने कहा ये तुम्हारा बड़ा बूत है, उसी किसी को पूछा कुल्हाड़ा तो उसके कंधे के ऊपर लटका हुआ है। उन्होंने कहा तुम तो जानते हो कि वो न बोल सकते हैं न जवाब दे सकते हैं। फिर हजरत इब्राहिम ने कहा फिर तुम क्यों उनकी इबादत करते हो, और उनके पास कोई जवाब नहीं था, लाजवाब हो गए और अपने बुतों का बेबस होना गोया उन्होंने तस्लीम कर लिया। लेकिन बहरहाल वो तो बुतों को उन्होंने माबूद बना रखा था, और उनका ये हुलिया जो बिगाड़ा हजरत इब्राहिम अला नबियाना वाली सलात व सलाम ने, उन्होंने तय किया कि हम इसका बदला लेंगे, इनको सजा देंगे। चुनांचे ये फैसला किया गया, एक मकान बड़ा तामीर किया जाए और उसके अंदर लकड़ियाँ भरी जाए, और उसके आग लगा करके जब वो आग खूब जो है दहकने लगे तो इनको उसमें डाला जाए। चनाचे बड़ा मकान तैयार किया और उसके अंदर लकड़ियां डाल करके उसमें आग लगाई, आग खूब दहकने लगी और उसकी तपिश इतनी ज्यादा थी कोई परिंदा भी उसके ऊपर से गुजरता था तो वो उसकी तपिश की वजह से मर कर गिर जाता था। तो हजरत इब्राहिम अल्लाह नबियाना वाली सलात वसलाम वो खुद वहाँ करीब जाकर तो डाल नहीं सकते थे, एक गोफन में रख करके उनको वहाँ डाला। अल्लाह ताला ने आग को हुक्म दिया कि हजरत इब्राहिम के ऊपर वो ठंडी कूनी बर्दम व सलामन अला इब्राहिम, ठंडी और ठंडी भी ऐसी है सलामती वाली, एक तो ठंडी बर्फ वाली होती है जिसमें तकलीफ होती है, ऐसी ठंडी नहीं, ठंडी हो जा और सलामती वाली। हजरत इब्राहिम अंदर आग के अंदर बिल्कुल कोई वजन कोई तकलीफ आपको नहीं पहुंची, बल्कि आप इत्मीनान से अंदर बैठे हुए हैं। उन लोगों ने देखा कि इनको तो आग से कोई नुकसान नहीं हुआ। फिर हजरत इब्राहिम अला नबियना वाली सलातो सलाम ने बादशाह के साथ भी मनाजरा किया था, लेकिन उसको भी हिदायत अल्लाह की तरफ से मुकद्दर नहीं थी, नहीं मिली। बहरहाल अपनी कौम की तरफ से, अपने घर वालों की तरफ से, अपने बाप की तरफ से, सब की तरफ से जब मायूस हो गए कि कोई अब सुनने और सुधरने का नाम नहीं लेता, तो फिर आपने फैसला किया कि अब मैं इस इलाके को छोड़ दूंगा। चुनांचे आप वहाँ से, इराक में आपकी पैदाइश हुई थी काबुल में, वहाँ से आप हिजरत करके, अब हिजरत के वक्त उनके साथ आपकी बीवी हजरत सारा और आपके भतीजे हजरत लूत अलैहिस्सलाम थे। उस वक्त तक अभी उनको नबूवत नहीं मिली थी हजरत लूत को, ये तीन हजरात वहाँ से हिजरत करते हुए निकल गए शाम की तरफ। रास्ते में मिस्र पर गुजर हुआ, वहाँ एक बादशाह था बड़ा जालिम, और वो किसी के साथ उसकी बीवी अगर हसीन होती थी तो उसको वह छीन लेता था। हजरत इब्राहिम अलैहिस्सलाम को बुलाया, पूछा तुम्हारे साथ कौन है? उन्होंने कहा मेरी बहन है। तो वैसे भी हजरत सारा आपकी चचाजाद बहन भी थी, और हजरत इब्राहिम ने उनको कहा कि इस वक्त रोए जमीन पर अल्लाह को मानने वाला मेरे और आपके अलावा और कोई है नहीं, तुम मेरी बीवी बहन हो। तुम्हारा बादशाह को मैंने ये जवाब, बादशाह ने फिर उनको बुलाया हजरत सारा को, बड़ी हसीन और जमील थी। बादशाह ने उनके साथ बुरे काम का इरादा किया, हाथ बढ़ाया लेकिन उसका हाथ शल हो गया और बादशाह के ऊपर जो है वो बेहोशी का दौरा तड़पने लगा। हजरत सारा ने दुआ की कहीं ये मर जाएगा तो मेरे सर पड़ेगा, तो ठीक हो गया। फिर उसने ये हरकत की, फिर इसी तरह हुआ, तीन मरतबा हुआ, समझ गया कि मैं इनका कुछ बिगाड़ नहीं सकता। उसने कहा ये जिन्निया है, कि कौन लाया इनको, इनको ले जाओ यहाँ से। और इनकी इस करामत को देख करके वो मुतासिर हुआ और अपनी बेटी खिदमत के लिए उनको दे दी, वो हजरत हजरा अलैहिस्सलाम। अब हजरत इब्राहिम वहाँ से निकले, रवाना हुए और मुल्क शाम में पहुंचे। हजरत सारा की उम्र काफ़ी हो गई थी और उनका औलाद नहीं हुई थी, उनको ये अंदेशा हुआ कहीं हजरत इब्राहिम की नस्ल ख़त्म न हो जाए। उन्होंने खुद ही हजरत हजरा के साथ हजरत इब्राहिम का निकाह करा दिया और फिर उनसे अल्लाह ताला ने एक बेटा दिया हजरत इस्माइल। और हजरत इब्राहिम ने दुआ भी की थी, रब्बे हबली मिन सालिहीन वबशरना हो बे गुलामिन हलीम, ये अल्लाह मुझे एक नेक औलाद अता फरमा, और बारी ताला फरमाते हैं कि हमने बुर्दबार सब्र करने वाले तहम्मुल करने वाले बेटे की बशारत सुनाई, खुशखबरी सुनाई। फिर बेटे के सिलसिले में भी अल्लाह तबरक तआला की तरफ से आजमाया गया, حضرت جب ان کے یہاں بیٹا ہو گیا حضرت ہاجرہ کے یہاں, تو حضرت سارا کے دل میں ان کے متعلق میل آ گیا اور انہوں نے حضرت ابراہیم سے مطالبہ کیا کہ ان کو دوسری جگہ رکھا. اللہ تعالیٰ کی طرف سے وہی آئی کہ ان کے اس مطالبے کو پورا کرنا ہے, اسی میں خیر ہے. چنانچہ حضرت جبرین حضرت ابراہیم کو لے کر نکلے, ان کے ساتھ ان کی جو ہے زوجہ مطہرہ حضرت حاجرہ اور ان کے دودھ پیتے بیٹے حضرت اسماعیل تھے. حضرت جبرین ان تینوں کو لے کر کے چلے, راستے میں کوئی جگہ آتی حضرت ابراہیم پوچھتے یہاں یا نہیں, اور آگے اور آگے, یہاں تک کہ مکہ مکرمہ جہاں اس وقت کعبہ ہے. وہاں ایک قلعہ تھا کعبہ کی جگہ پر, کعبہ سب سے پہلا فرشتوں نے بنایا تھا لیکن طوفان نوح کے موقع پر وہ اٹھا لیا گیا تھا, اور اس کی جگہ پر ایک ٹیلہ تھا. وہاں حضرت ابراہیم نے حضرت حاجرہ کو چھوڑ دیا. گھر سے چلتے وقت اپنے ساتھ ایک تھیلا لیا تھا جس میں کھجوریں تھی, ایک مشکیزہ لیا تھا جس کے اندر پانی تھا, بس ان کو دیا اور جانے لگے. کچھ بولے بھی نہیں, میں جا رہا ہوں حضرت, وہاں کوئی نہیں. آپ اندازہ لگائے جہاں ایک انسان بھی نہیں. ہم بھری بھری بستی میں آبادی میں کہیں سفر میں جاتے ہیں اور ہمارے گھر میں دوسرا کوئی نہ ہو تو ہمیں اپنے بال بچوں کی فکر ہوتی ہے کہ کیا ہوگا. ارے بھائی فکر کیا, پورا بلیشور بھرا ہوا ہے, تم فکر کیا کی کرتے ہو؟ نہیں, میرے گھر میں کوئی نہیں ہے دوسرا, میں جا رہا ہوں. تو وہاں تو کوئی انسان بھی نہیں تھا, پورا بس پہاڑیاں تھی اور وہاں پہاڑیوں کے بیچ میں اس طرح ہم کو چھوڑا. حضرت حاجرہ پیچھے پیچھے ہمیں کہاں چھوڑ کر جا رہے, جواب نہیں دے رہے. پھر پوچھا پھر پوچھا, یہاں تک کہ خود ان کے دل میں ایک بات آئی, ان کا کیا اللہ تعالیٰ نے اس کا حکم دیا؟ تو حضرت میں نے کہا اللہ تعالیٰ نے حکم دیا. پھر تو اللہ تعالیٰ, یہ جواب سن کر حضرت حاجرہ نے کہا اذن لیجزینا, پھر تو اللہ تعالیٰ ہمیں برباد. دیکھو ان کا ایمان, دیکھو ایک عورت کا, وہ اکیلی ہیں, ساتھ دودھ پیتا بچہ, وہاں کوئی انسان نہیں, دور دور تک, اور اس طرح چھوڑ کر جا رہے ہیں. اللہ کا حکم ہے, ہم راضی ہیں. یہ اللہ کے حکم کے سامنے سر جھکا دینا, یہ اللہ تعالیٰ نے وہ ایک نمونہ پوری انسانیت کے لیے اس پورے گھرانے کے ذریعے سے, یہاں خود حضرت ابراہیم, آپ کی بیوی, آپ کے بیٹے, سبھی نے ایسے ایسے گویا نمونے پیش کیے کہ اللہ تعالیٰ نے ان سب کو آئندہ کے لیے یادگار بنا دیا. پھر وہاں وہی حضرت ابراہیم کے جانے کے بعد تھوڑی مدت تک وہ کھجوریں چلی, پانی بھی چلا, پھر تو ختم ہو گیا. اور پانی اور خوراک نہ ہونے کی وجہ سے حضرت حاجرہ کا دودھ خشک ہونے لگا. اب وہ پانی کی جستجو میں دوڑ رہی ہے, کہیں پہاڑی کے پر چڑھی جائے دیکھوں کہیں کوئی نظر آئے, صفا پر چڑھی نہیں نظر آیا, سامنے دوسری پہاڑی تھی مروا, یہاں سے اتر کر کے. اب وہ پہاڑی پر چڑھنے کے ساتھ ساتھ بچے کو بھی دیکھ رہی, جہاں زمزم کا کنواں ہے وہاں حضرت اسماعیل چھوٹے دودھ پیتے تھے, لٹایا ہوا تھا, ان کو دیکھ بھی رہی. اب وہ جب صفا سے مروا کی طرف جا رہی ہیں تو ذرا نیچائی والا حصہ آیا جہاں سے حضرت اسماعیل نظر نہیں آتے تھے, تو دوڑی, وہ نیچان والا حصہ ختم ہوا وہاں تک دوڑی, پھر ذرا نظر آنے لگے, پھر عام رفتار سے چلی. یہ جو صفا مروا کی سعی کے اندر ایسے تو عام طور پر چلنا ہے لیکن درمیان میں کچھ دوڑا جاتا ہے, وہ بھی اسی کی یہ ہے یادگار ہے. بہرحال سات ساتواں چکر جب پورا ہوا مروا پر پہنچی تو کوئی آواز سنی, تو انہوں نے کہا بھائی تم کون ہو, سامنے آؤ, آواز دے رہے ہو. اللہ تعالیٰ نے حضرت جبریل کو بھیجا تھا, حضرت جبریل آئے, انہوں نے کہا کہ اللہ تعالیٰ تمہارے شوہر اور تمہاری اس بیٹے کے ذریعے سے اس گھر کی تعمیر کرائیں گے, اس گھر کی تعمیر ان دونوں باپ بیٹوں کے ہاتھوں سے ہونے والی ہے. اور پھر حضرت جبریل نے جہاں حضرت اسماعیل لیٹے ہوئے تھے اپنا پاؤں مارا یا پر مارا, جس کی وجہ سے وہاں چشمہ پھوٹ نکلا وہی زمزم. حضرت حاجرہ نے باقاعدہ پتھر لا کر کے اس کو آڑ, حضور صلی اللہ علیہ وسلم فرماتے ہیں अगर ये आड़ ना करती तो ये चश्मा सारी दुनिया को सैलाब करता, लेकिन वो बड़ा महदूद रह गया। बहरहाल अब इसी जमजम के पानी को पी रही है। अल्लाह ने उसमें जो है प्यास बुझाने के साथ साथ गिजाइयत भी रखी, उसी से वह दूध भी आना शुरू हुआ। और फिर एक कबीले जुरहुम दूसरी जगह वो सफर में निकला हुआ था, वो जहाँ ये लोग ठहरे थे उससे कुछ दूरी के ऊपर ठहरे हुए थे। उन्होंने देखा कोई परिंदा उड़ रहा है, ताकि ये तो यकीनन कोई इंसान होंगे यहाँ, इतना चाहकर पानी होना चाहिए। देखा तो यहाँ एक औरत बैठी हुई है, उनके साथ उनका बच्चा है। तो लोग आए, उन्होंने इजाज़त मांगी कि अगर आप इजाज़त दें तो हम भी यहाँ क़याम करें, तब और पानी से फ़ायदा उठाएं। कहा उठा सकते हो, लेकिन पानी पर इख्तियार और हक मेरा रहेगा, फ़ायदा तुम उठा सकते हो। चुनाचे वो लोग भी वहाँ आबाद हुए। फिर हजरत इस्माइल जब बड़े हुए तो उन्हीं की लड़की से बाद में जाकर के निकाह हुआ, लेकिन बड़े होने से निकाह होने से पहले एक और इम्तिहान। हजरत इब्राहिम अला नबी अलैहिस्सलाम की उम्र 86 साल की थी, तब पैदा हुए थे हजरत इस्माइल। और जब 13वां साल चल रहा था हजरत इस्माइल की उम्र का, हजरत इब्राहिम की उम्र 99 साल की थी, तब ख्वाब देखा कि मैं ख्वाब में अपने बेटे को ज़बह करने की कोशिश कर रहा हूँ। ज़बह हो गए ऐसा नहीं, ज़बह कर रहा हूँ। बेदार हुए, क्योंकि नबी का ख्वाब भी वही होता है। दूसरे रोज भी इसी तरह ख्वाब देखा, और तीसरे रोज भी, फिर तो यकीन हो गया कि अल्लाह की तरफ से है। अपने बेटे के सामने इज़हार किया कि अब नहीं आरा फिर मना में अन्य अजबहों का फंजुर मादा तरा, ये बेटे मैं ख्वाब में देख रहा हूँ कि तुम्हें ज़बह कर रहा हूँ, तुम जरा सोच के जवाब दो क्या तुम्हारी राय है। 13 साल की उम्र, मगर अल्लाह ने कैसी समझ दी थी, कैसा कैसी हिम्मत और दिल गुर्दा दिया था। या बतीफाल माँ तुम्हर सतनी इनशाबिरी, अब्बा जान अल्लाह ने जो हुक्म दिया उसको आप पूरा कर दीजिए, इंशाल्लाह आप मुझे सब्र करने वालों में से पाएंगे। जवाब भी अल्लाह के ऊपर गोया बात छोड़ी कि सब्र अल्लाह मुझसे सब्र कराएंगे, और सब्र करने वालों में सतजिदूनी इंशाल्लाह और साबिर नहीं, मुझे साबिर नहीं, सब्र करने वाले बहुत से बंदे हैं, उनमें से एक मुझे भी आप पाएंगे। चुनांचे और हजरत इब्राहिम फिर उनको लेकर के गए ज़बह करने के लिए, जहाँ मीना में जहाँ जानवर मनहर था ज़बह किए, हदूद रास्ते में जहाँ जानवर वहाँ लेकर जाने लगे, रास्ते में शैतान मिला, उसने बहकाने की कोशिश की, 7 कंकरियाँ उठाकर आपने उसको मारी। इस तरह दो मरतबा हुआ। जो 3 जगह शैतान उन जगहों पर शैतान नमूदार हुआ था और कंकरियाँ मारी गई। ये कंकरियाँ जो मारी जाती है वो भी उन्हीं की यादगार है। फिर जब हजरत इस्माइल को उन्होंने, हजरत इस्माइल ने कहा अब्बा जान मुझे बांध दो, ताकि मैं तड़पूँ नहीं, तड़पूँगा तो आपकी तबीयत पर उसका असर होगा, और मुझे वह पेशानी के बल ऊँधा लिटा दो, ताकि मेरा चेहरा देखकर आपको कोई रहम तबीयत में कोई दूसरा ख्याल ना हो। ऊँधा लिटाया और छुरी चलाना शुरू किया, लेकिन छुरी अपना काम नहीं करती। बस उसी दरमियान देखा आवाज़ आई, कसद्दक रुया, क्या आपने अपना ख्वाब सच्चा कर दिखलाया। और फिर ये अल्लाह ताला की तरफ से खुला हुआ इम्तहान था, आजमाइश थी, उसमें कामयाब हो गए। और अल्लाह ने हजरत इस्माइल के बदले में एक मेढा जन्नत से भेजा था, हजरत जिब्रील लेकर के आए और कहा कि इसको ज़बह करो उनकी जगह पर, चुनांचे वो ज़बह किया गया। उसके सींग जो है हुजूर सल्लल्लाहु अलैहि वसल्लम के ज़माने तक वहाँ काबा के अंदर मौजूद थे उस मेढे के। बाद में एक मरतबा आग लगी, उस आग में जल गए थे। बहरहाल हजरत इब्राहिम अल्लाह नबीना अलैहिस्सलाम ही की ये यादगार है। इसीलिए मैंने जो हदीस पढ़ी उसमें है, सहाबा ने पूछा कि अल्लाह के रसूल ये कुर्बानियाँ क्या चीज़ है, क्या तुम्हारे बाप हजरत इब्राहिम की सुन्नत है, क्या हमको क्या मिलेगा उसमें। कहा कुर्बानी के जानवर के हर बाल के बदले में नेकी मिलेगी। हदीस में आता है क्या इस दिन यानी कुर्बानी के दिनों में جانور کو ذبح کر کے اس کا خون بہانے سے بڑھ کر کوئی عمل اللہ کو پسند نہیں. اور یہ جانور جو ہے قیامت کے روز اپنے سینگ اپنی کھوئی سب کے ساتھ آئے گا اور باقاعدہ اس کے لیے ثواب کا ذریعہ بنے گا. اور پھر یہ بھی کہ وہ خون نیچے زمین پر گرے اس سے پہلے یہ قربانی اللہ کے یہاں قبول ہو جاتی ہے. اس لیے خوش دلی کے ساتھ قربانی کرو. تو بہرحال یہ قربانی ہے. ہندو شاسن میں ایسا مینڈھا جو یعنی آنکھ کا حصہ بھی سیاہ ہو اور اس کے جو ہے پاؤں بھی سیاہ ہو اس کی قربانی کو بہت جو ہے بہتر قرار دیا گیا ہے. تو بہرحال یہ قربانی ہویا اسی کی یادگار ہے. ہمیں قربانی کرتے ہوئے اس جذبے کے ساتھ کرنا ہے کہ ہم اللہ کے لیے اپنی جان تک قربان کرنے کے واسطے تیار ہیں. جس آدمی کے پاس 612 گرام اور 360 ملی گرام چاندی جتنا اتنے پیسے ہوں یا اتنی چاندی ہو یا اتنا سامان, تجارت کا ہونا ضروری نہیں, اپنی ضرورت سے زیادہ ہو. آپ کے پاس 7 جوڑی کپڑے سے زیادہ جو کپڑے ہیں وہ آپ کے اور گھر والوں میں جتنے افراد ہیں ہر ایک کے اور ایک مہمان کا مزید بستر, اس کے علاوہ جتنے بستر ہیں وہ بھی شمار کیے جائیں گے. جو برتن گھر میں ایسے ہیں جو کبھی استعمال میں نہیں آتے وہ سب گنے جائیں گے. عام طور پر ہمارے گھروں میں شوکیش کا آج کل ایک مزاج بنا ہوا, اس میں پتہ نہیں کیا کیا رکھتے ہیں. کوئی کام کی چیز تو ہوتی نہیں لیکن اس کے اندر پیسے لگا کر کے قیمتی چیزیں رکھی جاتی ہیں دکھانے کے واسطے, شو نام ہی نام شو کیسے اس کا. تو اس کے اندر جو چیزیں رکھی ہوئی ہے ان کی قیمت بھی اگر لگائی جائے تو یہ اتنی چاندی سے زیادہ ہی ہو جاتی ہے. تو اس پر قربانی واجب ہو جاتی ہے. قربانی واجب ہو اور قربانی نہ کرے تو حدیث میں آتا ہے نبی کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ من وجد ساعتاً, جس نے قربانی کی طاقت پائی وسعت پائی اور پھر بھی قربانی نہیں کی وہ ہماری عیدگاہ میں نہ آئے. ایسے آدمی کو عیدگاہ میں آنے سے بھی حضور نے منع کر دیا, گویا ہماری خوشی میں شریک ہونے کا تم کو حق نہیں. اسے بھائی اپنا بعض لوگ جو ہے ان پر قربانیاں واجب ہوتی ہیں لیکن وہ اپنے طور پر یوں سمجھتے ہیں کہ میرے اوپر واجب ہے. آج تو کون سا گھر ایسا ہے جس میں ایسی ظاہر چیزیں نہ ہوں. جو ہاں مقروض اگر ہے تو بات دوسری ہے. تو بہرحال کہنے کا مطلب یہ ہے کہ اپنا حال اہل علم کو مفتیوں کو بتا کر باقاعدہ معلوم کر لینا چاہیے اور قربانی اگر لازم ہوتی ہے تو کرو, ورنہ اس کی وجہ سے آدمی گنہگار ہوتا ہے. اور دیکھو قربانی کی ادائیگی کے سلسلے میں بھی ہمیں شریعت مطہرہ کے جو ہے ہدایتیں ہیں ان کا اہتمام کرنا ہے. ہمارے کسی مذہبی عمل سے دوسرے انسانوں کی دل شکنی یا ان کی جو ہے ان کو تکلیف نہ پہنچے اس کا بھی ہمیں خیال رکھنا ہے. جانوروں کو اپنے گھروں میں اپنے باہروں میں اور وہ بھی قانون کا لحاظ کرتے ہوئے کوئی ایسا کام نہ کیا جائے نعوذ باللہ جس کی وجہ سے پوری کمیونٹی کے لیے ایک مصیبت بن جائے. اللہ حفاظت فرمائے. ضرورت اس کی ہے, اس کا اہتمام ہونا چاہیے. تو بہرحال یہ ہمیں قربانی کا جو حکم دیا گیا ہے شریعت مطہرہ کے مقرر کیے ہوئے حدود میں رہ کر کے ہمیں اس فریضے کو ادا کرنا ہے. اللہ تعالیٰ ہمیں اس کی توفیق عطا فرمائے اور قبولیت سے نوازے. پھر یہ کہ جو قربانی کا گوشت ہوتا ہے بہتر طریقہ یہ ہے کہ اس کے 3 حصے کیے جائیں, ایک حصہ اپنے گھر کے لیے اور ایک حصہ جو ہے رشتہ داروں کے لیے اور ایک حصہ غریبوں کے لیے. آج کل تو غریب غربا کو تو کوئی پوچھتا ہی نہیں, شام ہو جاتی ہے اور ان کے گھر ایک گوٹی بھی نہیں پہنچتی. یہ بہت غلط طریقہ ہے, بلکہ پہلا کام یہ ہونا چاہیے کہ آپ یہاں سے ڈال کر قربانی کا گوشت اپنے گھر کے اندر بھیج دو, اس سے پہلے غربا کے گھر پہنچنا چاہیے تاکہ اس خوشی میں وہ شریک ہوں. شریعت نے اس کی طرف متوجہ کیا ہے, توجہ دلائی ہے, تو اس کا اہتمام ہونا چاہیے. اللہ تعالیٰ ہم سب کو شریعت کے احکام کا لحاظ کرتے ہوئے ان ذمہ داریوں کو ادا کرنے کی توفیق عطا فرمائے. آخر دعوانا الحمدللہ رب العالمین. عید کی نماز جو ہے وہ جیسے عام طور پر آپ دو رکعت پڑھتے ہیں نماز، ایسی یہ بھی ہے، بس اس میں اتنا ہے کہ ہر رکعت میں تین تکبیریں زیادہ ہیں. پہلی رکعت میں جو ہے وہ قرات سے پہلے امام جب اللہ اکبر کہہ کر کے نیت مان لے تو اس کے نیت ماننے کے بعد وہ ثنا پڑھے گا سبحانک اللہم وبحمدک، اور ثنا پڑھنے کے بعد وہ تکبیر کہے گا اللہ اکبر. آپ بھی ہاتھ اٹھائیے تکبیر کہیے اور ہاتھ چھوڑ دیجیے. دوسری مرتبہ کہے گا آپ بھی ہاتھ اٹھائیے تکبیر کہیے اور ہاتھ چھوڑ دیجیے. تیسری مرتبہ کہے گا ہاتھ اٹھائیے اور باندھ لیجیے. یہ تین زیادہ تکبیر ہے. اس کے بعد امام قرات کرے گا، رکوع میں جائے گا، رکعت پوری کرے گا، دوسری رکعت شروع کرے گا اور قرات کرے گا، اور جو ہے رکوع میں جانے سے پہلے قرات پوری کرنے کے بعد امام جو ہے تکبیر کہے گا. آپ بھی اللہ اکبر کہتے ہوئے ہاتھ اٹھائیے اور چھوڑ دیجیے. دوسری مرتبہ کہے اللہ اکبر کہتے ہوئے ہاتھ اٹھائیے چھوڑ دیجیے. تیسری مرتبہ کہے اللہ اکبر کہتے ہوئے ہاتھ اٹھائیے اور چھوڑ دیجیے. چوتھی مرتبہ اللہ اکبر کہتے ہوئے رکوع میں چلے جائیں گے. یہ ہے کوئی بس یہ تین تکبیر زائد تکبیر ہیں، انہیں کا معاملہ ہے، اور کوئی فرق نہیں ہے. باقی اور نمازیں جس طرح پڑھتے ہیں اسی کے مطابق یہ نماز بھی ادا کی جانی چاہیے. اللہ تعالی ہم سب کو ان عبادتوں کی ادائیگی کی توفیق عطا فرمائے اور اپنی بارگاہ میں شرف قبول سے قبولیت سے نوازے.
یہ بیان آپ کی خدمت میں www.muftiahmedkhanpuri.com کی طرف سے پیش کیا جا رہا ہے.